समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आज असार 29 गते संजोगले आज गुरू पूर्णिमा र भानु जयन्ती दुवै परेको छ। आजको दिन विद्यार्थीहरू आफ्ना शिक्षक वा गुरूप्रति उच्च सम्मान प्रकट गर्ने गर्छन्। यसै गरी 209 भानु जयन्ती पनि आजै परेको छ। नेपाली साहित्य क्षेत्रका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति पनि हुनुहुन्छ। उहाँले संस्कृत भाषामा रचिएको रामायणलाई नेपाली भाषामा उद्धार गरी सरल रूपमा आम नेपालीको घर घरमा पुर्याएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। भाषिक माध्यमबाट विश्वभर रहेका नेपालीलाई एकीकरण गर्ने तिनै आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि आजको अन्तरसंवादमा हामी चर्चा गर्नेछौ। हामीसँग हुनुहुन्छ वरिष्ठ साहित्यकार, लेखक, कवि एवं समालोचक नरेन्द्र राज प्रसाई, जो नई प्रकाशन एवं त्रिमूर्ति निकेतन जस्ता संस्थाहरूका संस्थापक समेत हुनुहुन्छ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार नरेन्द्रजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब आज आदिकवि भानुभक्त आचार्यको 209 जन्म जयन्ती परेको छ। यो अवसरमा हामी उहाँको व्यक्तित्वबारे, उहाँका कृतित्वबारे केही बेर चर्चा गर्नेछौ। एउटा साहित्यकारको दृष्टिकोणबाट उहाँका बारेमा सार्वजनिक भएका उहाँका व्यक्तिगत जीवनका पक्षहरू र उहाँको चाहिँ साहित्यिक जीवनका पक्षहरूलाई यहाँ स्वयंले चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ, कति सही किसिमले हामीले आदिकवि भानुभक्त आचार्यलाई बुझिरहेका छौं?
अब भानुभक्त आचार्य भनेपछि हाम्रा आदिकवि भानुभक्तले लेख्नुभन्दा अगाडि नेपाली भाषा साहित्यमा अरूले लेखेको अब औपचारिक रूपले आधिकारिक रूपले आउन सकिरहेको थिएन र 1947 सालमा मोतीराम भट्टले चाहिँ भानुभक्तले यसरी लेखेको भनेर भानुभक्तका भतिजा रामदत्त, भतिजाको नाम रामदत्त मार्फत मोतीरामले सम्पूर्ण भनौँ न सामग्रीहरू तयार गरेर बनारसमा लगेर भानुभक्तको रामायण छापिदिएका थिए। त्यस पछाडि त्यो भानुभक्तको रामायण नै कस्तो हो भने नेपाली भाषामा किताब नभएको बेलामा नेपाली भाषामा किताब आयो। त्यो त बिए बारीमा, अब वर्तमानमा बिएमा राम्रा राम्रा अब भनौँ न ठुल्ठुला पर्वहरूमा भानुभक्तका रामायणहरू वाचन हुन थालिए। एउटा गलाबाट अर्का गलामा सर्दै गयो क्या। त्यतिखेर त्यो किताब पर्याप्त थिएन, मान्छेलाई कन्ठाग्र गर्ने त्यतिखेर अब त्यो बानी पनि परिरहेको थियो, अरू साधन पनि थिएन मनोरञ्जनको। त्यतिकै गरेर भानुभक्त चाहिँ यस्तो पपुलर, यस्तो लोकप्रिय भयो भानुभक्तको रामायण चाहिँ। अहिलेसम्म पनि त्यो छाप छँदैछ, अहिलेसम्म पनि बिहेबारीमा पारतिर भानुभक्त रामायण नै गीत गाउँछन् क्या। त्यस्तो खालको त्यो लोकप्रिय नै,
लोकप्रियता एकदमै उच्च थियो होइन। त्यतिखेर नेपालमा शिक्षाको अवसर त्यति मानिसहरूलाई थिएन, सीमित घरानाका मानिसहरू नेपाल बाहिर गएर बनारस भारत वर्षतिर गएर चाहिँ अध्ययन गर्नुपर्ने स्थिति थियो। शिक्षाको स्तर 200 वर्षभन्दा अगाडिको अवस्थामा के पाउन सकिन्छ र कसरी यति छिटै यो रामायण चाहिँ लोकप्रिय भयो? यसको यसलाई
के हो भने त्यतिखेर प्रेसको जमाना थिएन। अब त्यतिखेर हातले लेखेर राखेर छ भानुभक्तले त्यो आफ्नो किताब, त्यो पनि त्यो प्रचार गर्ने हिसाबले राखे पनि होइन, आफ्नो शोखले। अब भानुभक्त पण्डित थिए, उतै पण्डित त्यही पनि गर्थे भानुभक्तले। अनि त्यो पण्डितले चाहिँ अब भनौँ न अब संस्कृत भाषाको रामायण चाहिँ अब आफ्नो भाषा नेपाली भाषामा सारेर राखे, आफ्नो अब कन्तुर बाकसमा राखेर छन् त्यो। त्यो कुरा चाहिँ उनको भतिजालाई थाहा रहेछ रामदत्तलाई। अनि पछि मोतीराम आएका थिए काठमाडौँ, रामदत्त पनि काठमाडौँमा थिए। त्यतिखेर मोतीराम र रामदत्तको कुरा हुँदा हाम्रो काकाले त यसरी किताब लेखेको छ, यस्तो भनौँ न रामायण लेखेको छ भन्दा ल देऊ कि देऊ भनेर मोतीरामले ढिप्पी गरेर मागेको क्या। झन्डै त्यो भानुभक्त मरेको 25-26 वर्ष पछाडिको कुरा आयो हगि। अनि त्यतिखेर उनले रामदत्तलाई अनेक गरेर त्यो किताबहरू अनि मोतीरामले हात पारे र अनि त्यतिखेरै भानुभक्तको जीवनी लेख्ने प्रसङ्ग पनि त्यतिखेरै मोतीरामले उठाए। कहिले जन्मेका थिए के त्यो सबै अन्दाजीमा आयो त्यतिखेर। अब मरेको 26 वर्ष पछाडि हाम्रो बाबुबाजेहरू नहुँदा त हामी 3-4 वर्ष पछाडि कति डाटाहरू भुल्छौँ भनेपछि 25-26 वर्ष पछाडि भतिजाले त्यति सामग्री पाउनु पनि ठुलो कुरा थियो नि त होइन र पनि उनले सबै सामग्रीहरू दिएर मोतीरामले चाहिँ भानुभक्तको जीवनी पनि निकाले क्या त्यतिखेरै हगि। अनि त्यही जीवनी चाहिँ अहिलेसम्म हामीहरूले सार्दै सार्दै आयौँ भनौँ न, त्यसैलाई व्याख्या विश्लेषण गर्दै आयौँ। तर यहाँ के भइदियो भने हरिशरणजी, एउटा दुर्भाग्यको घटना घट्यो क्या त्यहाँभित्रमा। अब भानुभक्त 1925 सालमा दिवंगत भए, 1925 साल पछाडि 1998 सालमा भनौँ न 73-74 वर्ष पछाडि एकैचोटि भानुभक्तको जन्म यो मृत्यु यो भनेर कुण्डली सहित निकालिदिए क्या फेरि उनको नातिनीले। हेर्नुहोस् है, अब 73 वर्ष पछाडि कुण्डली कसरी आयो त्यहाँ, जब कि हामी हिन्दू धर्म मान्नेहरूले कुण्डली सँगसँगै जलाउने चलन छ मान्छेको मृत्यु पछाडि। त्यत्रो झन्डै झन्डै 75 वर्षसम्म त्यो कुण्डली कहाँ बसेको थियो, जबकि रामदत्तले नभेटेको कुण्डली भानुभक्तजी नातिनीले कसरी भेटिन्थ्यो त्यो बडा चाहिँ त्यो एउटा अनुसन्धानको विषय भएर म त्यसमा लागेँ क्या। खासमा मैले भानुभक्त लेख्न झन्डै 20 वर्ष पनि लाग्यो मलाई त्यो जीवनीको किताब निकाल्न, किनभने एउटा कुराले झारटराई गर्ने कुरा पनि आएन। यहाँ के हो भने भानुभक्तको जीवनी मोतीरामले लेखे, मोतीरामको विरोधी चाहिँ विष्णुमाया भनेको भानुभक्तकी नातिनीसँगको सङ्गतमा परे, ऊ बाल विधवा थियो, अनि बाल विधवासँग अब सम्पर्क अब कुन किसिमले बढो अब त्यतिखेरको कुरा हामीलाई थाहा छैन है। अब उनले चाहिँ त्यो भानु भनौँ न मोतीरामको एक प्रकारको शत्रु नै भन्यो त्यतिखेर, अनि उनले चाहिँ त्यो किताब भानुभक्त मणिमाला भनेर किताब लेखौँ, यसरी भानुभक्तको सबै रामायण राखौँ भनेर विष्णुमालाई उचाले तिनले 1998 सालमा त्यो किताब निक्ल्यो। त्यहाँ मोतीरामको म पनि छैन, मोतीरामका डेट अफ बर्थ, मोतीरामले तोकेका कुराहरू केही छैनन् क्या त्यहाँ। अनि त्यो 1998 साल पछाडि 2019 सालमा 18 सालमा एकैचोटि हठात रूपले भानुभक्तकै बाजेका नाति पनातिहरूले त्यो विष्णुमालालाई नै समाते क्या फेरि। हेर्नु न, 2018-19 सालसम्म भानुभक्तको जन्म 1869 साल भनेर हामीले पढ्यौँ। अब 2019 साल पछाडि त्यहाँ नरनाथ आचार्यले किताब लेखेपछि भानुभक्तको जन्म 1971 असार 29 गते भनेर हामीहरू रट्न थाल्यौँ। हेर्नुहोस् अब मोतीराम र रामदत्त त्यसको विश्वसनीय एउटा आधिकारिक पात्र हुन् कि विष्णुमाया पात्र हुन् त, विष्णुमाया पात्र होइनन् भन्ने प्रमाण चाहिँ के छ भने, नचाहिने नचाहिने त्यो कुण्डली ल्याएर राखेको छ, भानुभक्तले कविता लेखेको छ कुण्डलीको आधारमा भनेको छ। भानुभक्त काशीमा गएका थिए, ऊ 9 वर्षका थिए, काशीमा जाँदा तिमी कहाँ आयो भनेर ती मान्छेहरूले विद्वानहरूले सोद्धाखेरि म कवितामा उनले चाहिँ म फलानाको नाति फलानाको छोरो तनहुमा जन्मेको भनेर भन्ने भानुभक्तले आफ्नो कुण्डली बनाउँदा मेरो नाम यो देवीदत्त हो, मेरो सूर्य नामबाट यसरी आएको हो, मेरो बाबुआमाले सूर्यको पूजा गर्दा म जन्मेको हुँ भनेर किन लेखेनन् त्यहाँ। हेर्नुहोस् है, कविले आफ्नो कुण्डली बनाएर श्लोक लेख्दाखेरि त मेरो नाम चाहिँ भानुभक्त हुन गयो कान कुण्डलीमा चाहिँ यस्तो पर्न गयो भनेर एउटा शब्द पनि लेख्न सकेनन् त्यहाँ। किनभने अर्को कुरा, त्यो भानुभक्त लेखा कविता पनि होइन, किनभने त्यो पछि महासमालोचक वासुदेव त्रिपाठीले पनि त्यहाँ प्रमाणीकरण गरिदिया छन् भनौँ, उनको हिसाबले के गरेर गरिदिया छन् भने, म भानुभक्तको भएको भए यस्तो कविता लेख्थेँ भनेर उनले पनि भनौँ न आलोचनात्मक अब रूपले त्यसलाई प्रस्तुत गराएको छ भानुभक्तको कवितालाई। भनेपछि त्यो 1998 सालदेखि अहिले 2071 सालसम्म त्यही हावा चलेर आयो। जब 2071 सालमा मैले भानुभक्तको जीवनी लेखेँ धेरै वर्षको अध्ययन पछाडि, अनि त्यस पछाडि जो जसले भानुभक्तलाई बिगारेको थिए खास गरेर आचार्य वंशहरूले त्यस पछाडि शिर उठाउन सकेका छैन अहिलेसम्म।
अब यो अरू अरू पनि कहिलेकाहीँ यी प्रतिष्ठित मानिसहरूको चाहिँ केही विवादहरू अथवा भनौँ न गलत सूचनाहरू गलत जानकारीहरू आउने गर्छ। उहाँको निकै प्रसिद्ध कविता छ नि होइन, जस्तो भरजन्म घाँसतिर धन तन्दी धन कमायो, नाम के राखौं भनी कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भइकन किन आज यस्तो, कि त्यतिखेर घाँस बेचेर मानिसको जीवनयापन हुन्थ्यो र भन्ने खालका प्रश्नहरू पनि आउँछन्। अब सरस्वती हेर्दाखेरि त्यतिखेर कसरी चाहिँ घाँस बिक्री हुन्थ्यो र कसरी चाहिँ त्यसरी धन कमाएर कुवा खनाउने प्रचलन थियो, सायद अलिकति तोडमोड भएको पनि हुन सक्छ भन्छन्। यहाँले जीवनी नै प्रकाशित गर्नुभएको छ, यी कुराहरू आयो होला नि यी जस्तै अनि अन्य पनि विवादका विषयहरू आएका छन्, यसलाई अलिकति प्रश्न पारिदिनु न।
होइन, यो मैले लेखिसकेको छ, के लेखा छ अहिले मैले हरिशरणजी, त्यो भानुभक्त चाहिँ एउटा नायक थिए मोतीरामको, भानुभक्तले नलेखेका कविता पनि मोतीरामले लेखिदिएका छन् क्या थुप्रै, जस्तै भानुभक्तले लेख्दाखेरि म नै लेख्थेँ कि म लेख्दैन थिएँ, म मोतीरामले कुनै पनि लेखेका कवितामा म लेखेका छैन, म नै लेखेका छन् हो कि, त्यसै कारणले त्यो पनि मोतीरामले लेखिदिएको कविता हो। हेर्नुहोस् अर्को कुरा, त्यतिखेर तनहु जङ्गलमा कसरी घाँस, कसले गाई पालेको थियो, कहाँनिर त्यहाँ एउटा बिजनेस थियो, व्यापार थियो गाई बस्तुको र घाँस पालिन्थ्यो हो कि। एकजना पन्थ भन्ने थर भएका मान्छेलाई घाँसी बनाइयो, त्यो मान्छे चाहिँ हो सही हो, ती गोठाला थियो होला, कुनै गाई बस्तु हेर्थ्यो होला, तिनले प्रेरणा दिए होला, त्यो कुरा आफ्नो ठाउँमा छ। तर घाँसै बेच्ने कुरा चाहिँ त्यो पत्याउने कुरा होइन क्या हो कि, त्यो चाहिँ राम्रो कुरा आएन त्यतिखेर। अब मोतीरामले बनारसमा बसेर घाँस बेचेको देखे होला, त्यतिखेर थियो होला सायद उनले, त्यो तनहु पनि बनारस देखे, किनभने तनहु त गएका थिएनन्, मोतीराम काठमाडौँबाट फर्केका थिए, त्यसै कारणले त्यो कुरा घाँसीको कुरा चाहिँ पटक्कै होइन। तर पनि हाम्रो प्राज्ञिक एउटा समुदायमा जस्तो कि महादेव अवस्थी, केशव सुवेदी, वासुदेव त्रिपाठी, हामी सल्लाह गरेर हाम्रो मोतोबाट मैले के लेखेँ भने त्यहाँ यो चाहिँ एउटा उखान जस्तो एउटा चलन चल्तीको एउटा लोकप्रिय भाकामा आइसकेको छ, यसलाई नमासु, यसलाई चाहिँ एउटा चाहिँ एउटा ऐतिहासिक भनौँ न, त्यो अब झुट चाहिँ झुट हो तर पनि त्यो लोकोक्ति नै भएको हुँदा त्यसलाई चाहिँ हामीले त्यो मिठास भएको हुँदा त्यसलाई पनि राखौँ भनेर राखेँ मैले। तर के भनेर राखेँ भने त्यो मोतीरामले लेखेको कविता हो, यसरी प्रचलनमा आयो, यो चाहिँ होइन भनेर राखेँ मैले।
अब अहिले आजको दिनमा आएर भानुभक्तलाई स्मरण गरिरहँदा नेपालीहरू विश्वभरि छरिएर रहेका छन्, सबै नेपालीहरूलाई अन्ततोगत्वा नेपाली भाषाले पनि एकीकरण गर्दै गइरहेको छ। अब नेपालभित्र भन्दा पनि नेपाल बाहिर भानुभक्तको मान सम्मान र सम्झना अलिकति बढ़ी नै गरेको जस्तो लाग्छ, चाहे भारतका दार्जीलिङ, सिक्किम लगायतका चाहिँ नेपाली भाषीहरू रहेको क्षेत्र होस्, होइन यो दक्षिण पूर्वी एसियाका क्षेत्रहरू हुन्, अथवा अहिले त युरोप, अमेरिका, सारा विश्वमा नेपालीहरू पुगेका छन्। के साँच्ची नै उहाँको योगदानले हामी नेपालीहरूलाई भाषिक रूपमा चाहिँ एकीकरण गरिरहेको छ, अथवा यो एकीकरणको माला चुनिँदै गएको छ, कसले कसरी सम्झना गर्ने, कसले कसरी सम्झना गर्ने, के देखिन्छ आजको दिनमा उहाँलाई कसरी स्मरण गरिरहेका छौं, कति न्यायोचित छ
यो? कस्तो भने नेपालको भौगोलिक राष्ट्रिय एकता गर्ने काम राजा पृथ्वीनारायण शाहबाट भएको थियो, र सांस्कृतिक र एउटा भाषिक एकताको काम चाहिँ भानुभक्तबाट भएको थियो, त्यो अहिलेसम्म कायम छ। जस्तो हामीहरूले हेला गरेर हुँदैन नि, हामीहरू पशुपतिनाथ त्यति दर्शन गर्न जाँदैन नि, नजिकै घर भए तापनि, अब बाहिर बाहिरबाट आउने मान्छे पहिला नम्बरमा पशुपतिनाथ दर्शन गर्न जान्छन्। त्यस्तै अब भारत, दार्जिलिङ उता भनौँ न, सिक्किम जति छ त्यतातिर, त्यहाँ भानु जयन्तीका दिन बिदा दिन्छन्। हेर्नुहोस् ठुलो मेला लाग्छ त्यहाँ हगि। र अर्को कुरा, आश्चर्यको कुरा तपाईँलाई म के भन्न चाहन्छु भने, नेपालमा भन्दा पहिला भानुभक्तको भानु जयन्ती मान्ने चलन चाहिँ दार्जिलिङबाट सुरु भएको थियो हेर्नुहोस्, र नेपालमा भन्दा पहिला भानुभक्तको शालिक पनि त्यही बनेको थियो हेर्नुहोस्। भनेपछि हामीहरूले नदीको तीर्थ हेला गऱ्यौँ कि, हामीहरूले चाहिँ त्यो राम्रो गऱ्यौँ न त्यो हगि, हामी उनीहरू भनौँ न बाहिर बसेका नेपालीलाई जति नेपाली भाषा, नेपाली राष्ट्रियता को यहाँको जति सम्मान र प्रेम छ नि, त्यो हामीले गर्न सकिरहेका छैन। र आज हामी यो देशमा यो हालत पनि भोगिरहेका छौँ, किनभने हाम्रोमा जुन किसिमको संस्कारको विकास हुन सकेन, हाम्रा विकृतिहरू धेरै भए, र बाहिरका मान्छेहरूले नेपाल छोडेर जाँदाखेरि पनि एउटा के लिएर गएका छन् भने, नेपाली भाषा लिएर गएका छन्। जस्तो कि हाम्रो नयाँ प्रकाशन र त्रिमूर्ति निकेतनले हामीले आयोजना गर्दाखेरि 27 देशमा नेपाली भाषाका साहित्यकारहरू भेट्यौँ। जस्तो कि हाम्रो मापदण्ड चाहिँ न्यूनतम एउटा किताब लेखेकै मान्छेलाई मात्रै हामी साहित्यकारमा गणना गर्छौँ, एउटा कविता लेख्ने त थुप्रै पनि होलान्, अनि त्यो गर्दा 27 देशमा रहेछन् हरिशरणजी हो कि। तर अझै पनि हामीले चेतना आएको छैन क्या, हिन्द सरकारले त्यो हामीलाई फेसिलिटी दिएको छैन, अब त्यहाँ भाषण गरिदिन्छ, सरकारी पुरस्कारहरू छन्, प्रज्ञा प्रतिष्ठानहरू छन्, त्यहाँ सबै पार्टीगत हिसाबमा गयो भने त राजाका पालामा पनि त्यति राम्रो भएको थिएन, तर त्योभन्दा पनि हजार गुणा, लाखौँ गुणा, करोडौँ गुणा अहिले चाहिँ नराम्रो विकृत भइरहेको छ। अहिले साहित्यिक भाषा संस्था सबै यो पार्टीले गर्दाखेरि त सबै भद्रगोलै पारिरहेको छ क्या, एउटा बोरामा एउटा पार्टीका मान्छे मात्रै खाँदै छ, त्यसलाई मात्रै मूल्याङ्कन गरेर छ, त्यसको मात्रै उत्थान गरेर छ, भाषा संस्कृति जातीयता सबै हराइसक्यो के। अब यो चाहिँ सरकारमा चेतना नआउँदाखेरि यस्तो भएको हो। तर जति हामीले माना छौँ भानुभक्त, बाहिर त्यो राजनीति पनि छैन, बाहिर चाहिँ कुनै किसिमका आञ्चलिकता छैनन्, कुनै जातीय भेदभाव छैन, बाहिर यस्तो राम्ररी हाम्रो नेपाली भाषा भानुभक्त पृथ्वीनारायण शाह मानेछ, त्यति हामीहरूले भित्र मान्न सकेका छैन।
त आदरणीय श्रोताहरू, अन्तरसम्वादको आजको बिहानीमा हामी भानु जयन्तीको सन्दर्भ पारेर वरिष्ठ साहित्यकार, लेखक, कवि एवं समालोचक नरेन्द्र राज प्रसाईसँग कुराकानी गरिरहेका छौं। नरेन्द्रजी, जस्तो अब नेपाली साहित्यको विविध आयामलाई सपोर्ट गर्ने गरी, त्यसलाई सहयोग पुर्याउने गरी नई प्रकाशन अथवा त्रिमूर्ति निकेतन लगायतका विभिन्न प्रतिष्ठानहरूमा यहाँ अलि निकै सक्रिय हुनुहुन्छ। धेरै वर्षदेखि कैयौं पुस्तकहरू लेख्नु भएको छ, विभिन्न पुरस्कारहरू, विभिन्न साहित्यकारहरूसँगको अन्तर्क्रिया। भनेपछि हामी एउटा साहित्यको पाटोमा नई प्रकाशन नरेन्द्र राज प्रसाईलाई हामी जसरी अहिले बुझिरहेछौं, र यहाँको बुझाइमा नेपाली साहित्यिक फाँट के साँच्ची नै यो डिजिटल एजमा विस्तार हुँदै गएको हो, नयाँ नयाँ सृजनशीलताहरू यसमा थपिँदै गएका हुन्, अथवा हामी चाहिँ अलिकति क्षयकरणमा गइरहेका छौं, भाषिक भाषागत हिसाबले, साहित्यिक हिसाबले हामी कति उन्नत हुन सक्यौं अथवा कति गर्न सक्यौं, अथवा यसमा के कस्ता कमी कमजोरी छन्, अलिकति यसमा विश्लेषण गरी पाउन।
भानुभक्तको पालामा मोतीरामले छापेको किताब 1947-48 सालमा 1000 छापिन्थ्यो, अहिले पनि 2000 छापेको छैन, 1000 छापिन्छ बढीमा। भनेपछि त्यो विकास त भएको नमानौ, तर के भने जुन किसिमको लोकप्रियता नेपाली भाषाको थियो त्यो चाहिँ एकदम बढोत्तरीमा गयो, एकदम हाई क्लासमा, चाहे डिजिटलमा होस्, चाहे चाहिँ अक्षरमा होस्, चाहे व्यवहारमा होस्, पहिला बिहेहरूमा पनि जुनसुकै बिहे भथेरहरूमा पनि हिन्दी गीतहरू गाउने चलन थियो। अहिले कहीँ पनि मैले त हिन्दी गीत सुनेकै छैन, नेपाली नै सुन्छु होइन, प्रायः जसो अब सगडा उनसँग कुरा गर्दैछु होइन। अब नेपाली भाषाको त एकदम विकास भएको छ, तर यसलाई चाहिँ प्रोत्साहन दिने संस्था भएन क्या, जस्तो सरकारले खोलेको संस्थामा पार्टीगत भयो, त्यहाँ अरू मान्छेलाई त्यहाँ अर्को व्यवहार गरिने। अब हामीहरूको अब नयाँ प्रकाशन र त्रिमूर्ति निकेतनको कुरा गर्नुभयो, म जुन सिद्धान्तको भए पनि त्यहाँभित्र पसेपछि हामीहरू कहाँ राजनीति कुरा गर्न पाइँदैन, राजनीतिक भावना त्यहाँ प्रस्तुत गर्न पाइँदैन। एकपल्ट कुनै कुरामा र एउटा समारोहमा नेपाली काङ्ग्रेसका त्यतिखेर प्रवक्ता पनि हुनुहुन्थ्यो के अरे, र खासमा नेपाली काङ्ग्रेसबाट नेपालमा गणतन्त्रको माग गर्ने चाहिँ नरहरी आचार्य पनि हो, हाम्रो परम प्रिय मित्र हो उहाँ चाहिँ, तर उहाँले के भन्नुभएको थियो भने नेपाली साहित्यमा नरेन्द्र चौरसाई चाहिँ जतिसुकै राजावादी भए पनि हामी सबै गणतन्त्रवादी भन्दा पनि उहाँ धेरै गणतन्त्रवादी हुनुहुन्छ, उहाँले जस्तो मिलाएर कसैलाई लगाएको छैन, उहाँले कुनै पार्टीगत रूपले हेर्नुहुन्न, उहाँले कुनै पनि किसिमका त्यहाँ दलगत कुराहरूलाई लाद्नुहुन्न, उहाँ स्वतन्त्र रूपले त्यहाँभित्र त्यो संस्थामा पसेपछि त्यहाँ पार्टी के हो भन्ने चिनिँदैन, र हामीहरूलाई यसमा धेरै पछुतो छ भनेर उहाँले अब मलाई भन्नुभयो क्या, त्यो कुरा सबैको अगाडि भन्नुभयो। भनेपछि म त्यो चाहन्छु क्या, कुनै पनि सरकारले प्रज्ञा भनेको के हो, प्राज्ञ भनेको के हो, पढेका छैनन् क्या, कुनै पनि प्रधानमन्त्रीहरूले बिएमए पास गरेर हुँदैन, पिएचडी गरेर हुँदैन, उनीहरूको संस्कारमा छैन। अहिलेसम्म अब 2000 आज 12 वर्ष हो म नेपाल प्रज्ञा प्रतिष्ठानमा छिरेको छैन भनौँ न, औपचारिक कार्यक्रमहरूमा, अब त्यो हलहरूमा जानु बेग्लै कुरा हो। कारण के हो भने त्यहाँ चाहिँ अब आफ्ना दलका मान्छेहरू पनि त ल्याउने, अब तैँले खान पाइनस् र गइनस् भन्नु होला, मैले कुनै पनि पद धारणा गरेको बेला मलाई कालो मसो दलदिनु, जुत्ताको माला लगाइदिनु भनेर मैले त अन्तर्वार्तै दिइसकेको छ पहिले, कि मैले खानु नपाएर होइन, तर मेरो घुँडाको हाइट भन्दा तल्तिर आउने मान्छेलाई मैले त्यहाँ गएर नमस्कार गर्न, कुलपतिज्यू, उपकुलपतिज्यू, प्राज्ञज्यू भन्न म असमर्थ भएँ। 12 वर्ष भयो हेर्नुहोस् यो 2066 सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यतिखेर संस्कृति मन्त्री निरेन्द्र रिजाल हुनुहुन्थ्यो, मन्दास प्रसिद्ध म माधव कुमार नेपालजीलाई भेट्न गयौँ, सत्यमन जोशीलाई चाहिँ कुलपति बनाइदिनुहोस्, उहाँ यस्तो हो, सर्वमान्य व्यक्तित्व हो भनेर भन्दाखेरि त्यहाँ रघु पन्त पनि हुनुहुन्थ्यो माधव कुमार नेपालको सल्लाहकार, एउटा उदाहरण पेश गर्दैछु नेपालको राजनीति र सांस्कृतिक कुराको। उहाँले के भन्नुभयो भने मिनेन्द्र रिजाल काङ्ग्रेसमा हुनुहुन्छ, उहाँको कोटामा काङ्ग्रेसको कुलपति परेको छ, हाम्रो कोटामा कम्युनिस्टको उपकुलपति परेको छ, उहाँले बैरागी काइलाको नाम दिनुभएको छ कुलपतिमा, हाम्रो कोटामा गङ्गा प्रसाद उप्रेती पर्नुभएको छ। हेर्नुहोस् न, मन्दास दाइले र मैले त्यहीँदेखि यो सरकारलाई धिकारेको क्या, त्यस पछाडि अब कस्तो कस्तो भयो भन्नु न, अब त्यस पछाडि कस्ता कस्ता प्रधानमन्त्री भए, को को मान्छे प्राज्ञ भए, को को मान्छे कुलपति भए, आज विजय थापालाई कुलपतिको लागि बधाई दिए मन्त्री प्रधानमन्त्रीले, भोलिपल्ट अर्कै मान्छेले गएर कुलपतिमा शपथ ग्रहण गरिदियो एक रातमा। यस्तो पनि हुन्छ नेपाल, यस्तो पनि हुन्छ सरकार, यस्तो पनि हुन्छ बाङ्मा, भन्नु न कति हामी कति रोएका छौँ त। अब नपाएर भने होइन नि, मैले अघि भने नि तपाईँलाई, मैले शपथ ग्रहण गरिसकेका त मेरो आत्माबाट म कुनै पनि पदमा जान्न, भोलि राजाकी पावर फर्क्यो भने पनि मैले कुनै पद धारण गरेँ नि मलाई जुत्ताको माला लगाइदिनुहोस् कालो मसो दलिदिनुहोस् भनिसकेको थिएँ मैले. त्यो पदका लागि राजा पनि माने होइन, साहित्य पनि माने होइन, नेपाल पनि माने होइन, मेरो निष्ठाको लागि मानेको हो. म साहित्यमा एडिक्टेड भएर लागेर छु, समर्पित भएर लागेर छु, मलाई त्यसको माया छ. तर त्यो मेरो माया गरेको चिजलाई चाहिँ अर्काले हरण गरिदियो क्या, खोलामा बगाइदियो.
अब यस्तो नि नरेन्द्रजी, होइन अब समाजको विभिन्न क्षेत्रमा विकास क्रममा चुनौतीहरू विकृतिहरू पनि आउँछन् होइन. नेपाली साहित्यिक क्षेत्रमा यहाँले इंगित गरेका र त्योभन्दा पछाडिका पनि अरू कतिपय ज्ञान जानकारीमा आए नआएका विकृति विसंगीतिलाई एउटा ट्र्याकमा ल्याउने काम पनि त यहाँहरू जस्तै वरिष्ठ साहित्यकारको हो नि होइन. अहिले हामी के सुझाव दिन सक्छौ त सरकारले, आज भानु जयन्ती मनाउँदै गर्दा नेपालका स्रष्टा साहित्यकार होइन हरूको चाहिँ उच्च सम्मानको लागि होइन समयानुचित जीवनयापनको लागि विभिन्न किसिमका चाहिँ प्रतिष्ठानहरूमा चाहिँ उहाँहरूको समायोजनका लागि कुन विधि अपनाउँदा चाहिँ अलिकति अलिअलि फेयर होला त? अन्त्यमा मैले संक्षिप्तमा जवाब चाहिँ,
होइन यो सरकारले कानमा तेल हालेको छ होइन, अब त्यो भित्र पस्दैन, गुदी छैन, गुदी नभएकोलाई हामीले तेल कतिपल्ट हाल्नु, हामीले कति लेखेका छौँ यो सम्बन्धमा, कतिजनाले भाषण गरेका छौँ हगि, कतिजनाले लेखेका छौँ, हामीलाई बोलाएर भेट्ने कुरा त परे जानुहोस्. खड्ग प्रसाद ओली प्रधानमन्त्री हुँदाखेरि नेपाल भारत प्राध्यापक सम्मेलन गर्न हामीले सबै एजेन्डा राख्यौँ. 1910 लखनऊ विश्वविद्यालयमा नेपाली भाषाको सञ्चालन गरेको थियो, त्यो न नेपाल प्रज्ञा प्रतिष्ठानसँग डाटा छ, न त्रिभुवन विश्वविद्यालयसँग छ. ती डाटा नवी प्रकाशन र त्रिमूर्ति निकेतनले तयार गरेर हामीहरूले 14 कार्यपत्र तयार गऱ्यौँ, 35 लाख रुपियाँ लाग्छ. यसरी हामी 5 दिन सेमिनार गर्छौँ, भारतबाट यति ल्याउँछ, नेपालबाट यति ल्याउँछ भन्दा खड्ग प्रसाद ओली प्रधानमन्त्रीजीले यो भोलिको क्याबिनेट राख्छु, भोलि हाम्रो क्याबिनेट छ, कति राम्रो कुरा हामीले गर्नु, एकाडेमीले गर्ने काम तपाईँहरूले गर्नुभएको भन्दा त्यो 2 वर्षसम्म उहाँले धाउन लाग्नुभयो. त्यस पछाडि उहाँको जागिरी सकियो. अब त्यस्तै त्यस्तै प्रधानमन्त्री हुन्छन् अनि हामीहरूले के काम गर्नु भन्नु न, हामीहरूलाई कस्तो
चुनौती, समन्वयको चाहिँ निकै चुनौती नै छ, अझै अझै पनि
चुनौती नै छ. अब बिगानेको छ नि भानु प्रतिष्ठान छ, अब भानुभक्तले बेसी नारीहरूले हाँस्नु हुँदैन, बेसी हाँस्छन् भनेर त्यतिखेरको चलन अनुसार त्यस्तै कविता लेखिदिए. हाँस्नु छैन कदापि, नारीहरूले बेसी भने हाँस्दछन् भनेकालाई पछि भानु प्रतिष्ठानका मान्छेहरूले के गर्ने, हाँस्नु हुँदैनन् नारीहरूले, हाँस्ने वैश्या हुनेछन् भनेर वैश्या पार्दै. अब एउटा नारीवादी आन्दोलन आएको हुँदा भानुभक्तलाई पनि नारीवादीबाट पर नपार्नलाई अर्को भाषा प्रयोग गर्यो. अब भानुभक्तका कविता फेर्ने देशमा कस आशा गर्ने भन्नु न, हामीहरूलाई उनीहरूले, हामीहरू त अब विपक्षी दल पनि होइन, हामी त निर्दलीय हौ, जसरी अहिले बालेन निर्दलीय भएर नगर प्रमुख भयो त्यस्तै हो हामी
है. साहित्यकारहरू पनि एउटा एकदम स्वतन्त्र विचारधाराका चाहिँ होइन स्रष्टाहरू हुन्, राजनीतिक आवरणमा त्यति चाहिँ कम्फर्टेबल फिल गर्नुहुन्न साहित्यकार स्रष्टाहरूले.
होइन, हामीहरूको राजनीतिक आवरण त फेर्नै दिँदैन. हामीहरूकोमा जुनसुकै प्राज्ञले पनि, चाहे काङ्ग्रेसले हुन् चाहे कम्युनिस्टले भाषण गर्दा, यस्तो निरपेक्ष भएर, यस्तो निरपेक्ष, यस्तो कुनै पनि दलमा आड नभएको, कुनै पनि दलसँग आस्था नभएको, कुनै पनि दललाई यहाँभित्र नछिराएको भनेर दलवादीहरूले नै हामीहरूको समर्थन गरेका छन् सबै. नारायण दिदी केले हुन्, चाहे त्यो हामीहरूको मोहन वैद्य किरणले हुन्, चाहे त्यहाँनिर मोहन चन्द्र अधिकारी हुन्, जसले पनि हामीहरूलाई चिन्ने जतिले मणि प्रकाशन त्यो एउटा पवित्र संस्था हो भनेर उनीहरूले भन्नु भनेको त हामीहरूको एउटा गर्वको कुरा हो. तर त्यो गर्व पनि सरकारले र सम्बन्धित ठाउँले सुन्ने दिएको भयो, हामी कति काम
गर्छौँ,
पैसालाबाट यति काम गर्दैछौँ, उनीहरूले अलिकति लिफ्ट दिन हामीहरूले त संसारै हाँक्यो नि, तर छैन क्या लिफ्ट
किसिमको छैन. धेरै धेरै धन्यवाद सर नरेन्द्र राज प्रसाई, आजलाई समय यति नै दिन सक्यौँ हामीले. फेरि पनि साहित्यिक विषयमा हामी संवाद गर्नेछौँ. यहाँलाई हार्दिक धन्यवाद.
धन्यवाद,
धन्यवाद छ यहाँलाई. त आदरणीय श्रोताहरू, अन्तर संवादको निर्धारित समय सकियो. हामी भानु जयन्तीको सन्दर्भ पारेर वरिष्ठ साहित्यकार, समालोचक, लेखक एवं कवि नरेन्द्र राज प्रसाईसँग कुराकानी गर्दैथ्यौं. प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.